الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدًا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. لله ما في السماوات وما في الأرض، وإن تبدوا ما في أنفسكم أو تخفوه يحاسبكم به الله، فيغفر لمن يشاء ويعذب من يشاء، والله على كل شيء قدير. صدق الله مولانا العظيم وصدق رسوله النبي الأمي الكريم، ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا، إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. اللہ تعالی شانہ ارشاد فرماتے ہیں، للہ ما فی السماوات وما فی الارض، جو کچھ آسمانوں میں ہے اور جو کچھ زمین میں ہے، وہ سب کا سب اللہ کی ملک ہے. وہ ہر چیز کا مالک اور ہر چیز اس کی مملوک. ایک غلام ہے اور اس کا آقا ہے. آقا یہ کہے گا کہ میں مالک اور یہ میری ملک. اور غلام کی اپنی کچھ کمائی ہوگی، آقا کی اجازت سے اس نے کمایا ہوگا، تو غلام کہے گا کہ یہ میری ملک. تو جو کچھ اس نے کمایا ہے وہ اس کی ملک، وہ اپنے آقا کی ملک، اور آقا اللہ کی ملک، اس لیے سب کچھ اللہ کی ملک. للہ ما فی السماوات وما فی الارض، اللہ ہی کی ملک ہے، اللہ ہی کی ملکیت ہے. وہ ساری چیزیں جو آسمانوں میں ہیں اور وہ ساری چیزیں جو زمین میں ہیں. اور آسمان اور زمین کی ساری چیزیں جب اللہ کی ملک ہے، تو اللہ جل جلالہ عام نوالہ ان میں سے جس کے بارے میں جو فیصلہ کرنا چاہے کر سکتا ہے. اس لیے اللہ تعالی شانہ ارشاد فرماتے ہیں کہ اب میرا فیصلہ سنو، ان تبدو ما في انفسكم او تخفوه يحاسبكم به الله. یہ میرا فیصلہ ہے. جو کچھ تمہارے دلوں میں ہے اسے تم ظاہر کرو یا اسے چھپا کے رکھو, اللہ تعالی شانہ اس پر تمہارا قیامت کے دن حساب لے گا. جو کچھ تم ظاہر کرو ان چیزوں میں سے جو تمہارے دلوں میں ہے, اور جو چیزیں تمہارے دلوں میں ہیں ان میں سے جن چیزوں کو تم چھپاؤ, اللہ تعالی شانہ ان تمام باتوں پر تمہارا حساب لے گا. کیا مطلب اس کا؟ کہ جو کچھ تمہارے دلوں میں ہے اس کو تم ظاہر کرو. تو دل میں یہ خیال آیا کہ میں چوری کر لوں, یہ خیال آیا دل میں, اور اس کو پختہ ارادے کی شکل میں تبدیل کر دیا. تو دل میں یہ بات پکی ہو گئی کہ میں چوری کرنے والا ہوں, پلاننگ کر لی کہ راستے میں کسی کے جیب کو قطر لوں گا اور میں اسی مقصد سے بازار میں جا رہا ہوں ابھی, یا یہ کہ آج رات کل رات پرسوں رات جب بھی موقع ملے فون آ کے گھر میں ڈاکہ ڈالوں گا. دل میں پکا ارادہ کر لیا کہ یہ کروں گا میں. تو یہ چیز جو ہے چوری کی وہ ابھی ظاہر نہیں ہوئی ہے, اندر چھپی ہوئی ہے. یہ ہے تخفو ہو. اور تبدو کا کیا معنی؟ کہ دل میں پکا ارادہ کیا کہ میں چوری کروں گا اور پھر چوری کی, تو دل کی بات کو ظاہر کیا, لوگوں کو نظر آیا کہ چوری کا کام ہوا ہے. شراب پینے کا پکا ارادہ کر لیا مگر ابھی شراب پینے کی نوبت نہیں آئی ہے تو کسی کو پتا نہیں, دل ہی دل میں ہے, یہ چھپی ہوئی چیز ہے. اور کسی دوست کے سامنے اس کا اظہار کیا کہ آج میں شراب پینے کے لیے جانے والا ہوں, ابھی ظاہر ہو گئی, اندر کی نیت ظاہر ہو گئی, اندر کا ارادہ ظاہر ہو گیا, اندر کا عزم اندر کا ریزولوشن یہ ظاہر ہو گیا. یا یہ کہ کسی کے سامنے اس نے کچھ گفتگو نہیں کی لیکن دل میں جو پکی نیت تھی اس کی, اس نے جا کر کے شراب پی لی تو اندر کی چیز اب ظاہر ہو گئی. جس شراب خانے میں گیا انہوں نے دیکھ لیا, یا جنات نے دیکھ لیا, فرشتوں نے دیکھ لیا, درختوں نے دیکھ لیا, چھت نے دیکھ لیا, ظاہر ہو گئی, اندر نہیں رہی. تو اللہ جل جلالہ وعم منوالہ ارشاد فرماتے ہیں کہ تم سب میری ملک ہو, لہذا تمہارے بارے میں جو فیصلہ میں کرنا چاہوں کر سکتا ہوں, جو قانون بنانا چاہوں بنا سکتا ہوں, جو فیصلہ کرنا چاہوں کر سکتا ہوں. تم میرے مملوک ہو, میرے غلام ہو, تم میں سے کسی کو اس پر اعتراض کرنے کا حق نہیں ہے. اور میں نے کیا اصول بنایا, کیا قانون بنایا, ان تبدو ما فی انفسکم, جو کچھ تمہارے دلوں میں ہے اگر اس کو تم ظاہر کرو گے, یعنی وہ جو پکی نیت دل میں ہو گئی ہے اس کو عملی جامہ پہنا کر باہر لاؤ گے, دنیا کے سامنے ظاہر کرو گے, او تخفو ہو یا اسے چھپا کر رکھو گے دل ہی دل میں, ابھی نوبت نہیں آئی ہے. دل میں پکا ارادہ کر لیا شراب پینے کا کہ آج رات کو 8 بجے شراب پینے کے لیے جاؤں گا, اس سے پہلے ہی مر گیا, تو دل ہی دل میں وہ بات رہ گئی, پکی نیت تھی مگر اندر رہ گئی. اور دل میں پکی نیت کر لی 8 بجے تک زندہ رہا اور میں خانے میں گیا, پب میں گیا, شراب پی لی, تو اندر کی چیز ظاہر بھی ہو گئی. تو جو کچھ تمہارے دلوں میں ہے اسے تم ظاہر کرو یا اسے چھپا کے رکھو, اللہ علیم بذات الصدور ہے, تمہارے دلوں کے بھید کو جاننے والا ہے. یحاسبکم بہ اللہ, قیامت کے دن اللہ تعالی ان باتوں پر تمہارا حساب لے گا, اور حساب لینے کے بعد اسے اختیار ہے. فَيَغْفِرُ لِمَنْ يَشَاءُ وَيُعَذِّبُ مَنْ يَشَاءُ, جسے چاہے گا بخش دے گا, جسے چاہے گا سزا دے گا. اگر فضل ہوا تو بخش دے گا, اور عدل ہوا انصاف کا اللہ نے فیصلہ دیا تو پھر سزا ہوگی. وَاللَّهُ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ, اللہ تعالیٰ ہر چیز پر قدرت رکھنے والا. یہ آیت نازل ہوئی اور اتنی ہی نازل ہوئی. اس کے بعد آگے دو آیتیں ہیں, آمن الرسول بما انزل الیہ من ربہ والمؤمنون کل آمن باللہ وملائکتہ وکتبہ ورسلہ لا نفرق بین احد من رسلہ وقالوا سمعنا واطعنا غفرانک ربنا والیک المصیر. یہ پہلی آیت. اور دوسری آیت, لا یکلف اللہ نفسا الا وسعها لها ما کسبت وعلیها ما اکتسبت ربنا لا تؤاخذنا ان نسینا او اخطانا, سورہ بقرہ کے اختتام تک. یہ دو آیتیں بڑی قیمتی ہیں, آمن الرسول سے لے کر اخیر تک. اور ان دو آیتوں کے بارے میں سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا ہے کہ جو شخص ان دونوں آیتوں کو رات کو سونے سے پہلے پڑھے گا, کسی وقت ابھی رات کو, رات شروع ہو جاتی ہے مغرب سے, مغرب کے بعد پڑھ لے, عشاء کے بعد پڑھ لے, بستر پر جانے کے بعد پڑھ لے. اور اس سلسلے میں میں آپ حضرات کی خدمت میں ایک بات عرض کروں کہ سونے سے پہلے جو چیزیں پڑھنی ہیں انہیں لیٹ کر مت پڑھو, بستر پہ بیٹھ کے پڑھو. بہت سے لوگ یہ کہتے ہیں کہ پڑھتے پڑھتے ہی نیند آ جاتی ہے, تو بیٹھ کے پڑھ لو اور پھر تکیے کے اوپر سر رکھ کر اللہم بسمک اموت و احیا پڑھو, اور اس کے بعد ذکر میں مشغول رہو جب تک کہ نیند نہ آ جائے. تکیے پہ سر رکھ کر اللہم بسمک اموت و احیا پڑھیں گے, اور اس کے بعد تسبیح فاطمی پڑھنی ہے, یہ سورہ بقرہ کی دو آیتیں پڑھنی ہے, آیت الکرسی پڑھنی ہے, تو پڑھتے پڑھتے نیند ہی آ جائے گی نا, پورے دن کے تھکے ہوئے ہیں. تو بستر پہ بیٹھ جاؤ اور بستر پہ بیٹھ کے سب کچھ پڑھ لو, پہلے سونے سے پہلے کی جتنی چیزیں پڑھنے کا آپ کا معمول ہے. اور اگر سونے سے پہلے الاستغفار کا ہمارا جو مجموعہ ہے وہ بھی پڑھنے کی عادت ڈالی جائے تو بہت اچھا. اس نیت سے پڑھو گے, اللہ گزشتہ 24 گھنٹے میں جو کچھ مجھ سے خطائیں ہوئی ہے میں معافی مانگ رہا ہوں, یہ قرآنی استغفار کے سیگوں کی برکت سے. سب سے پہلے ہی آیت اتری, للہ ما فی السماوات و ما فی الارض و ان تبدو ما فی انفسکم او تخفوہ یحاسبکم بہ اللہ فیغفر لمن یشاء و یعذب من یشاء واللہ علی کل شیء قدیر. ذرا مجھے توجہ چاہیے آپ حضرات کی, اس لیے کہ آج لمبی تقریر ہونے والی نہیں ہے, ایک ہی بات سمجھانے کی کوشش کر رہا ہوں. ان تبدو ما فی انفسکم, تمہارے دلوں میں جو کچھ ہے اسے تم ظاہر کرو, او تخفو ہو یا اسے چھپا کے رکھو. اس کا مطلب یہ کہ وہ جو پکا ارادہ اندر آپ نے کیا ہے اس کو ظاہر کرنے کی ابھی نوبت نہیں آئی, عمل کرنے کی نوبت نہیں آئی, اس لیے کہ اس کام کو کرنے کا پروگرام جس وقت پہ بنایا تھا اس سے پہلے ہی انتقال ہو گیا. یا یہ کہ آپ نے پکا ارادہ کیا تھا کہ رات کو 8 بجے فلاں فلم دیکھیں گے, مہمان آ گئے آپ کے یہاں, 8 بجے فلاں گندا کام کرنے کے لیے باہر جاؤں گا, 7:30 بجے ہی مہمان آ گئے, آپ کے ابا آ گئے, آپ کی امی آ گئے, اور اٹھنے کا نام ہی نہیں لے رہے. اندر تو پکا ارادہ ہے لیکن اس کو ظاہر نہیں کر سکے. دیکھو ایک مسئلہ ذہن نشین کر لو, ایک شخص اپنے دل میں کسی غلط کام کو کرنے کا پکا का इरादा करता है कि मैं ये काम करूंगा, फिर उसने वो काम अपने इख्तियार से नहीं किया, वॉलंटरीली नहीं किया, अपनी मर्जी से नहीं किया कि नहीं 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 तौबा 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 ये मैंने किस चीज की नियत कर ली थी, तौबा तौबा नहीं मैं नहीं करूंगा। हालात ऐसे पैदा नहीं हो गए, सरकमस्टांसेस पैदा नहीं हो गए, अचानक अल्लाह का खौफ दिल में आ गया। रात को कोई प्रोग्राम होने वाला था और मस्जिद में नमाज पढ़ने के लिए असर के बाद आ गए और असर के बाद तालीम में बैठ गए और कोई ऐसी हदीस सुनी कि लर्जा तारी हो गया और इरादा आपने कैंसिल कर दिया अपनी मर्जी से कि नहीं 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 तौबा तौबा मैं ये काम नहीं करूंगा। गुनाह का काम करने का इरादा था और अचानक घर में किसी का इंतकाल हो गया तो उसके इंतकाल की खबर सुनकर के खुद की मौत याद आ गई और तौबा करने के तौबा 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 मैं नहीं करूंगा, अपने इख्तियार से छोड़ता है फिक्र आखिरत को सामने रखकर अल्लाह के डर से। तो ये जो पक्की नीयत की थी गुनाह करने की और फिर खौफे खुदा से रुक गया तो इस पर उसे एक अजर मिलेगा, एक सवाब मिलेगा, इसलिए कि अपने इरादे की मुखालफत कर रहा है अल्लाह के खौफ से। लेकिन एक शख्स वो है कि जो पक्का इरादा करता है गलत काम करने का, पक्का इरादा करता है और मजबूरी की वजह से न कर सका। गलत काम करने का पक्का इरादा था कि आज रात को 8 बजे मैं ये गलत काम करूंगा, 6 बजे उसका पांव टूट गया, मोच आ गई और हॉस्पिटल चला गया और अफसोस उसको कुछ नहीं है कि यार मैं गलत काम सोच रहा था इसकी वजह से ये हुआ, तौबा तौबा नहीं, उसको इस बात का अंदर अफसोस है कि पांव टूट गया तो मैं वो काम न कर सका। मेहमान घर में आ गए तो उसको अफसोस है कि ये कहां आ गए इस वक्त, मेरा तो पूरा प्रोग्राम चौपट हो गया। वो अपने दोस्तों को फोन करता है कि भाई मैं नहीं आ सकूंगा, मेरे घर में तो फलां आदमी आ गया है। ये चूंकि पक्का इरादा था इसलिए गुनाह का पक्का इरादा करना और रखना और मजबूरी की वजह से न हो सके फिर भी इस गुनाह पर आखिरत में पकड़ होगी, ये गुनाह हुआ। और फिर बंदा जो है, बंदा पक्का इरादा करता है, पक्का इरादा करने के बाद उस गुनाह को भी करता है। शराब पीने का पक्का इरादा किया, शराब पी ली। जीना का पक्का इरादा किया, जीना कर लिया। चोरी करने का पक्का इरादा किया, चोरी कर ली। तो इसे जीना और शराब और चोरी का पक्का इरादा करने का अलग गुना और उस अमल का अलग गुना कि उसने चोरी भी की है, इसलिए कि दिल ने भी गुना का काम किया और बदन ने भी गुना का काम किया। लेकिन एक शख्स है कि उसने गुनाह का पक्का इरादा नहीं किया। एक शख्स तो प्लानिंग करता है प्रॉपर इख्तियार से वॉलंटरीली कि मैं जीना करने वाला हूं और जीना करने के लिए अब मैं देखता है इधर उधर के मैं कैसे कर सकता हूं, क्या क्या तरीके हैं जीना करने के, मैं शराब पीना चाहता हूं क्या क्या तरीके हैं, मैं ड्रग लेना चाहता हूं क्या क्या तरीके हैं, प्रोग्राम बनाता है, ढूंढता है तरीके, आज कल परसों तरसों करने का पक्का इरादा। और दूसरा आदमी वो है कि जीना करने का प्रोग्राम नहीं बनाता मगर बार बार दिल में ख्याल आता है कि जीना करूं जीना करूं जीना करूं, और ये ख्याल आता है और उसको बहुत बुरा लगता है कि तौबा तौबा ये ख्याल मुझे क्यों आ रहा है, ये ख्याल मुझे छोड़ता क्यों नहीं है। ये गैर इख्तियारी ख्याल है जो दिल में आ रहा है, इनवॉलंटरी ख्याल। देखो वॉलंटरी ख्याल का पता आपको कैसे चलेगा, वॉलंटरी ख्याल इख्तियारी ख्याल। इख्तियारी ख्याल में आदमी को करने और छोड़ने दोनों की एबिलिटी होती है। जैसे एक आदमी गुनाह का इरादा करता है और गुनाह का इरादा करता है और उसके दिल में अल्लाह का खौफ पैदा हो जाता है تو وہ فیصلہ کر لیتا ہے کہ نہیں مجھے یہ گناہ نہیں کرنا ہے, بس ختم ہو گیا خیال. اور غیر اختیاری انوالنٹری کا مطلب یہ ہے کہ آپ اس عمل کو کرنا بھی نہیں چاہتے اور اس خیال کو بھی پسند نہیں کرتے, آپ اس عمل کو بھی نہیں کرنا چاہتے, ایسا سوچنا بھی نہیں چاہتے, مگر پھر بھی وہ سوچ اور وہ خیال آپ کو چھوڑ نہیں رہی ہے. یہ دلیل ہے اس بات کی کہ یہ انوالنٹری ہے. انوالنٹری بہت سے نمازی ہیں, نماز پڑھنے کے لیے آتے ہیں, نیک لوگ ہیں, بوڑھے لوگ ہیں, بڑھاپے میں بی بی کا انتقال ہو گیا اور زینا کے خیالات آتے ہیں اور بہت برا ان کو لگتا ہے کہ توبہ توبہ استغفر اللہ استغفر اللہ, ایسے خیالات مجھے کیوں آ رہے ہیں, اللہ کو ناراض کرنے والی چیز ہے یہ, مگر خیالات آتے ہیں. ایک شخص ہے ڈرگ میں مبتلا تھا, پکا ارادہ کر چکا ہے ڈرگ چھوڑنے کا, اور اپنے اختیار سے والنٹریلی چھوڑ چکا کہ نہیں جان چلی جائے لیکن جاؤں گا نہیں, لیکن بار بار خیال آتا ہے کہ بہت مزہ آئے گا ڈرگ کا, بہت مزہ آئے گا ڈرگ کا, اور وہ کہتے ہیں کہ توبہ توبہ, یہ خیال کیوں نہیں جاتے. وہ علماء کے پاس بھی جاتا ہے, مشائخ کے پاس بھی جاتا ہے, دوستوں کو بھی کہتا ہے کہ بس کچھ میرے لیے دعا کرو کہ یہ خیالات نکل جائے. یہ جو فکر کر رہا ہے اور خود ان خیالات کو نکال نہیں سکتا, یہ دلیل ہے اس بات کی کہ یہ خیالات انوالنٹری ہے, غیر اختیاری ہے. اور غیر اختیاری اور انوالنٹری خیالات پر اللہ کے یہاں کوئی پکڑ نہیں ہے. ان اللہ تعالی تجاوز عن امتی ما حدثت به انفسها. آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالی شانہ نے میری امت سے وسوسوں کو معاف کر دیا ہے. وسوسوں پر پکڑ نہیں ہوتی, یہ مستقل الگ موضوع ہے وسوسہ, اس پر پہلے بھی کئی مرتبہ گفتگو ہو چکی ہے, مستقل بھی ضمناً بھی, اور آئندہ بھی انشاءاللہ ہوگی جب موقع آئے گا. تو ہمارے دلوں میں جو خیالات آتے ہیں, خیالات برے خیالات, ان کی دو قسمیں ہیں, اختیاری اور غیر اختیاری. اختیاری والنٹری, غیر اختیاری انوالنٹری. والنٹری کا کیا مطلب کہ آپ خود دل میں خیال لاتے ہیں اور پکا ارادہ کرتے ہیں کہ مجھے یہ کام کرنا ہے, چاہے اچھا ہو چاہے برا. جیب میں پانچ پیسے بھی نہیں ہے, پھر بھی دل میں یہ خیال آپ نے پیدا کیا کہ اگر اللہ تعالی شانہ مجھے مال میں برکت دے گا تو فنا پروجیکٹ کے اندر میں £1,000 خرچ کروں گا. یہ والنٹری ہے, والنٹری ہے. اور والنٹری ہے اس کی دلیل کیا ہے کہ آپ پکا ارادہ کیا, سیونگ بھی آپ نے شروع کر دی, اور سیونگ کرتے 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 ایک سال میں £1,000 آپ نے جمع کر لیے, اور کسی ایسے شخص نے جس پر آپ کو بہت بھروسہ ہے اس نے آپ کو آ کر کے کہا کہ تم وہاں پیسے دے رہے ہو جہاں, ارے بھائی ان کے تو عقیدے ٹھیک نہیں ہے, وہ ہمارے عقیدے کے لوگ نہیں ہیں, اب وہاں کا چندہ دے رہے ہیں. تو اندر نیت فوراً آپ بدل سکیں گے کہ نہیں بدل سکیں گے؟ یہ جو اندر دل میں خیال تھا کہ خرچ کرنا ہے اور ایک سیکنڈ میں آپ بدلنا چاہے کہ نہیں کرنا ہے, کر سکیں گے کہ نہیں کر سکیں گے؟ یہ اختیاری خیال ہے دل میں آپ کے, اختیاری, آپ کے اختیار میں ہے کہ کروں نہ کروں, جب چاہے کروں جب چاہے نہ کروں, اختیاری. اور غیر اختیاری کا کیا مطلب؟ غیر اختیاری کا مطلب یہ ہے کہ آپ کے دل میں برا خیال آ رہا ہے کہ میں فلم دیکھوں, کہ نہیں 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 دیکھوں گا فلم, دیکھوں نہیں 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 دیکھوں گا فلم, دیکھوں نہیں نہیں توبہ توبہ توبہ, یار بہت زور دے رہا ہے یہ تو شیطان نفس, چلو میں مسجد میں چلا جاتا ہوں. مسجد میں آ گئے, یہاں بھی فلم دیکھو, نہیں فلم دیکھو نہیں نہیں. یہ جو یہ غیر اختیاری ہے کہ آپ اس خیال کو ہٹانا چاہتے ہیں, وہ ایک سیکنڈ میں نہیں ہٹتا, ایک سال میں بھی کبھی کبھی نہیں ہٹتا, پوری زندگی بھی رہتا ہے. اس پر اللہ کے یہاں پکڑ نہیں ہے, اس وسوسے پر. کب تک پکڑ نہیں ہے؟ جب تک آپ اس عمل کو کرتے نہیں. वसवसा 1000 साल तक रहे दिल में जीना का शराब का, उस पर आपकी पकड़ नहीं होगी जब तक कि आप जीना करें नहीं। इसलिए बुरे वसवसे आए तो घबराना नहीं चाहिए, बुरे वसवसे आए तो घबराना नहीं चाहिए, बुरे वसवसे आए तो घबराना नहीं चाहिए, इग्नोर करना चाहिए। इग्नोर का क्या माना? कि फिकर नहीं करनी चाहिए कि इट डजेंट मैटर, कोई हर्ज नहीं, ऐसे ख्याल आते नहीं, कोई बात नहीं। अब दोबारा आयत पर आइए। हमारे दिलों में जो ख्यालात होते हैं जिन्हें छुपा के हम रखते हैं, किसी को पता नहीं चल सकता जब तक कि हम बोले नहीं या अमल करें नहीं, ये दो किस्म की हो गई, वॉलेंटरी और इनवॉलेंटरी। जो वॉलेंटरी है कि खुद आपने नियत की कि मैं फुना को कत्ल कर दूंगा, मैं चोरी करूंगा, मैं जीना करूंगा, मैं शराब पीऊंगा, आदन अल्लाह मिन जालिक, उस पर अल्लाह की यहां पकड़ है। और ख्याल आ जाते हैं बार बार, जीना के ख्याल आ जाते हैं, शराब के ख्याल आ जाते हैं, ड्रग के ख्याल आ जाते हैं। जो लोग ड्रग में मुब्तला होते हैं जब वो तौबा करके छोड़ देते हैं तो फ्लैशबैक्स आते हैं और बार बार ख्याल आते हैं कि दोबारा नहीं नहीं नहीं, नहीं मैं तौबा कर चुका हूं, नहीं करूं। ये वसवसा है, एक इम्तिहान है, मगर ये गुनाह नहीं है। चोर है और चोरी करके खूब मजे करता था, तौबा कर ली, अब जेब खाली हो गए तो बार बार ख्याल आता है कि यार कर लेना, एक डाका डाल देना, नहीं करूंगा, इस पर पकड़ नहीं है। मगर ख्यालात दोनों है, वो जो इख्तियारी है पक्का इरादा है वो भी अंदर छुपा है, और ये जो ख्यालात गुजरते हैं जो हम किसी के सामने बयान नहीं कर सकते वो भी अंदर है। और अल्लाह जल्ला जलालुहु वअम्म नवालुहु ने इसकी वजाहत नहीं फरमाई कि अल्लाह किन ख्यालात की बातें कर रहे हैं, जनरल रखा अल्लाह ने। इन तुबुदु माफी अनफुसिकुम, जो कुछ तुम्हारे दिलों में है अगर तुम उसे जाहिर करो, औ तुख्फू हो या उसे दिल ही दिल में रखो, युहासिबकुम बिहिल्ला, अल्लाह तुम्हारा हिसाब लेगा, अल्लाह तुम्हारा हिसाब लेगा। ये आयत उतरी, अल्लाह के नबी सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने तिलावत फरमाई, सहाबाए किराम रिजवानुल्लाह ताला अलैहि मजमईन ने यह आयत सुनी तो सहाबाए किराम रिजवानुल्लाह ताला अलैहि मजमईन बहुत घबरा गए, बहुत फिक्रमंद हो गए। क्यों फिक्रमंद हो गए? इसलिए कि वो बड़े समझदार थे, कि दिल में जो कुछ छुपाता है आदमी वो तो दो टाइप का है, एक अपने इख्तियार से वॉलेंटरीली, और दूसरी चीज वो है कि अपने इख्तियार से नहीं, इनवॉलेंटरीली आता है, जो जिसमें उसका खुद का दखल नहीं होता। तो अल्लाह तो ये फरमा रहे हैं कि जो कुछ तुम्हारे दिलों में होता है उस पर मैं कयामत के दिन तुम्हारा हिसाब लूंगा, तो इन वॉलेंटरी ख्यालात पर अगर हमारा हिसाब होगा तो हम में से तो हर शख्स पकड़ा जाएगा, इसलिए उनको फिक्र हो गई। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आकर उन्होंने अर्ज किया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, कुछ चीजें हमारे इख्तियार में हैं, नमाज पढ़ें न पढ़ें ये हमारे इख्तियार में है, जकात अदा करें न करें ये हमारे इख्तियार में है, जिना करें न करें, शराब पिए न पिए हमारे इख्तियार में है। तो इसके बारे में तो अल्लाह पूछे तो समझ में आता है, इसलिए कि इससे हम बचेंगे। लेकिन ये ख्यालात जो दिल में आते हैं तो गैर इख्तियार ये ख्यालात आते हैं, उस पर अगर अल्लाह हमारा हिसाब लेगा तो हम में से तो हर शख्स मर जाएगा। इसे कि जनरल है ना, इन तुबदु माफी अनफुसिकुम, जो कुछ तुम्हारे दिलों में है अगर उसको तुम जाहिर करो यानी पक्का इरादा करके अमल करो, औ तुख्फू हो या छुपा के रखो यानी पक्का इरादा करो, उस पर भी पकड़ होगी। और यह भी है कि अंदर तुम वसवसों को छुपा के रखो तो गुनाह करने की पक्की नीयत पर भी हिसाब होगा, और जो वसवसे आते हैं उस पर भी तुम्हारी पकड़ होगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तो साहिब वहय थे, तो اللہ کے نبی صلی اللہ علیہ وسلم پر جب کوئی قرآن آیت اترتی تھی تو ساتھ میں تفسیر بھی اترتی تھی. دیکھو اس آیت سے پتا چلا کہ نہیں کہ ظاہری الفاظ کو دیکھ کر ہم تفسیر نہیں کر سکتے, ٹرانسلیشن کو دیکھ کر کے تفسیر نہیں کر سکتے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو معلوم تھا کہ اس آیت کے اندر ان وولنٹری وسوسے اور خیالات کی بات نہیں ہو رہی ہے, اس آیت میں وولنٹری انٹینشنز اور ریزولوشنز کی بات ہو رہی ہے. توجہ چاہیے, یعنی قرآن مجید کی آیت کیا کہہ رہی ہے کہ جو پکی پکی نیتیں تمہارے دلوں میں گناہ کرنے کی ہے یا جو پکی پکی نیتیں اچھے اعمال کرنے کی ہے, جس کو تم ظاہر کرو عمل کر کے, برا عمل کر کے اچھا عمل کر کے, یا جو اچھی اچھی نیتیں یا بری بری نیتیں دل میں ہے اور اس کو تم عملی جامع نہ پہنا سکو, پریکٹیکلی اس کام کو کر نہ سکو, اس پر بھی اجر بھی ملے گا اور پکڑ بھی ہوگی. وولنٹری باتوں کی بات ہو رہی ہے, وولنٹری ارادوں کی, انٹینشنز ریزولوشنز ڈٹرمینیشنز کی بات ہو رہی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم جانتے تھے اور صحابہ کرام رضوان اللہ تعالی علی مجمعین کو جنرل سینٹنس ہونے کی وجہ سے کیا سمجھ میں آیا کہ اس آیت میں تو یہ کہا جا رہا ہے کہ وہ جو خیالات آتے ہیں ان وولنٹری, اس پر بھی پکڑ ہوگی. تو آیت کا جو مطلب تھا وہ اللہ کے نبی صلی اللہ علیہ وسلم جانتے تھے اور صحابہ کرام رضوان اللہ تعالی علی مجمعین کے ذہن میں جو بات تھی وہ آیت کا مطلب نہیں تھا. تو حضور صلی اللہ علیہ وسلم کو کیا کرنا چاہیے تھا؟ حضور صلی اللہ علیہ وسلم کو یہ کہنا چاہیے تھا کہ بھئی آپ لوگوں کو غلط فہمی ہو گئی ہے, تم لوگ ان وولنٹری خیالات اور وسوسوں کے بارے میں مجھے پوچھ رہے ہیں, اس وجہ سے تم پر بوجھ پڑ رہا ہے. اللہ تعالی شانہ ان وولنٹری خیالات کی بات نہیں کر رہے ہیں, اللہ تعالی شانہ وولنٹری ارادوں کی بات کر رہے ہیں. یہی کہنا چاہیے تھا کہ نہیں؟ لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم نے یہ نہیں فرمایا. کیا فرمایا اللہ کے نبی صلی اللہ علیہ وسلم نے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان سے یہ کہا کہ اللہ جل جلالہ عم نوالہ کی طرف سے جو بھی بات آ جائے, چاہے وہ آسان ہو, چاہے وہ مشکل ہو, چاہے وہ ممکن ہو, چاہے وہ ناممکن ہو, چاہے اس پر عمل کرنا پوسیبل ہو, امپوسیبل ہو, اعتراض نہیں کرنے کا, اعتراض نہیں کرنے کا. اس لیے تم ایسا کہو, سمعنا وعطانا غفرانک ربنا وإلیک المصیر. یہ کہو تم کہ اللہ ہم نے آپ کی بات سن لی اور امپوسیبل لگ رہی ہے پھر بھی ہم نے مان لی, اور یہ جو ہم کوشچننگ کر رہے تھے ہم آپ سے معافی مانگتے ہیں, غفرانک اے ہمارے رب ہمیں معاف کر دیجیے. اور یہ معافی اس لیے چاہتے ہیں کہ ہمیں وَإِلَيْكَ الْمَصِيرُ لوٹ کر آپ کے پاس آنا ہے, تو ہم اس حالت میں نہیں آنا چاہتے کہ آپ کی کسی بات پر ہمیں اعتراض یا اشکال ہو. حالانکہ ان کو آبجیکشن نہیں تھا, اعتراض نہیں تھا, اشکال نہیں تھا, اللہ کی ہر بات کو ماننے والے تھے, بس وہ صرف اللہ کے نبی صلی اللہ علیہ وسلم کی خدمت میں یہ عرض و معروض کر رہے تھے کہ یہ عمل تو امپوسیبل ہے, برے برے خیالات تو آتے ہیں, صحابہ کو بھی آتے ہیں اور ولیوں کو بھی آتے ہیں. بھائی کسی کو اگر برا خیال ہی نہ آئے, برا خیال ہی نہ آئے تو مجاہدہ کیسے کرے گا؟ برا خیال آیا اور پھر رک گیا, یہی تو کمال کی بات ہے. اور وسوسہ بار بار آئے, زینا کر, ایک طالب علم یونیورسٹی میں پڑھ رہا ہے, ہالز آف ریزیڈنس میں رہتا ہے اور بار بار خیال آتا ہے کہ زینا کر, اور بار بار وہ وسوسے کو ٹالتا ہے کہ نہیں کروں گا, یہی تو کمال کی بات ہے. اس خیال پر پکڑ نہیں ہوتی. इस ख्याल पर पकड़ नहीं होती। रोजे की हालत में खाने की चाहत ख्याल आता है कि नहीं कि भाई खाना है, ख्याल आता है कि नहीं कि पानी पीना है, है? रोजे की हालत में जोहर की नमाज के बाद घर गए और किचन में कुछ पक रहा है तो दिल में खाने की ख्वाहिश तो होती है ना, लेकिन चाहत के बावजूद आदमी रोक लेता है। जवान आदमी है, शादी नहीं हुई है, जवान औरत है, शादी नहीं हुई है, तो ख्यालात तो आएंगे लेकिन ख्यालात के बावजूद वो करते नहीं है। असल यही तो बात है, ख्यालात ना आते और करते नहीं तो कौन सी कमाल की बात थी। ख्यालात आते हैं फिर भी नहीं करते, ये कमाल की बात है। अंधा आदमी जो देख ही नहीं सकता वो ये कहे कि मैंने आज तक नामहरम औरत को नहीं देखा, ये कौन से कमाल की बात है। देखने वाला ये कहे कि अल्हम्दुलिल्लाह मैंने आज तक नामहरम औरत को नहीं देखा, ये कमाल की बात तो है। ख्यालात पर पकड़ नहीं होती तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को क्या इरशाद फरमाना चाहिए था कि इस आयत में जिन ख्यालात की बात हो रही है वो वसाविस नहीं है, वो इरादे हैं, अजाइम हैं, रेजोल्यूशंस है, इंटेंशंस है। अगर कोई बुराई का इंटेंशन करता है तो अल्लाह हिसाब करके पकड़ेगा, ये ख्यालात आते हैं वो नहीं है। अब साहिब वही थे, आप पर आयत भी उतरी थी और साथ में तफसीर भी उतरी थी तो आपको क्लियर कर देना चाहिए था ना, क्लियर कर देना चाहिए था ना कि तुमको गलत फहमी हुई है, इस आयत में वसवसों की बात नहीं हो रही। अल्लाह वसवसों पर हिसाब नहीं करेगा, किस पर हिसाब करेगा, उन ख्यालात पर जो दिल में जन्म लेते हैं और पक्के इरादे की शक्ल इख्तियार कर लेते हैं। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने यह नहीं फरमाया, उसकी तफसीर नहीं फरमाई आप सल्लल्लाहु अलैहि वसल्लम ने। हो सकता है कि इस वजह से तफसीर ना फरमाई हो कि जब वेग है तो मैं जो समझा हूं जरा और ऊपर से तौसीक आ जाए, ये भी इम्कान था, मना फरमाया कि नहीं, कहा नहीं कि तफसीर किया है, बल्कि उनको क्या सिखाया, क्या सिखाया उनको कि मुश्किल हो या आसान, पॉसिबल हो या इम्पॉसिबल, मुमकिन हो या नामुमकिन, अल्लाह का हुक्म, तुम्हें क्या करना है, समय ना वाता ना गहना है। तुमसे पहले जो लोग थे उन पर अल्लाह ने जब कोई हुक्म नाजिल किया तो वो कहते थे समय ना वासीना, हमने सुन तो लिया मगर अमल नहीं करेंगे। ऐसा मत कहो तुम, ऐसा मत करो अमलन, कहो भी मत, तुम कहो समय ना वाता ना, हमने सुन लिया पर कबूल कर लिया, अरे अल्लाह ये जो गलती हो गई है माफ कर दीजिए, या ये कि हमने सुन लिया, हुक्म को कबूल कर लिया लेकिन मुश्किल बहुत है इसलिए अगर अमल ना हो पाए हमसे तो आप हमसे माफ कर देना, हमें माफ कर देना, मेरे बस से बाहर है, और माफ इसलिए कर देना कि हमें तो आपके पास आना है, अगर आप माफ नहीं करेंगे तो हमारा क्या होगा। सवाल यह है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या करना चाह रहे थे, ये तरीका क्यों इख्तियार किया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उम्मत का एक मिजाज बनाना चाहते थे, उम्मत का मिजाज बनाना चाहते थे, और उम्मत का सबसे पहला तबका कौन है, सहाबे किराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन। उम्मत का ये मिजाज बना रहे थे कि जब भी कोई तुम्हारे सामने मुस्तनद आदमी ये कहे कि अल्लाह ने यह फरमाया है, या जब भी तुम्हारे सामने कोई मुस्तनद अथॉरिटी वाला आदमी ये कहे कि अल्लाह के नबी ने ये फरमाया है सल्लल्लाहु अलैहि वसल्लम, तो तुम्हें क्या कहने का है, समझ में आए या ना आए मान लिया, अगर अल्लाह ने कहा है तो मान लिया, अल्लाह के नबी ने कहा है तो मान लिया सल्लल्लाहु अलैहि वसल्लम, ये मिजाज बनाना है। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम तो समझ रहे थे कि इनको गलत फहमी हुई है, मगर ये इस वक्त ये सवाल लेकर के आए तो उम्मत के लिए दरवाजा खुल सकता है कि उनकी समझ में कोई बात नहीं आएगी, 20th सेंचुरी में 21st सेंचुरी में किसी को ईशा की नमाज 11 बजे और फजर की नमाज 4 बजे तो ऐसा महसूस होगा कि ये तो नामुमकिन है, तो एतराज कर सकता है कि दिस इज नॉट पॉसिबल। तो मिजाज क्या बनाया कि अल्लाह की तरफ से कोई बात आ जाए, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ से कोई बात आ जाए तो समय ना वाता ना कह देने का, अच्छा अल्लाह ने फरमाया है तो बात होगा, तो मान ली बात, माफ कीजिए, आप आर्ग्यू कर रहे हैं किसी के साथ, और जिससे आर्ग्यू कर रहे हैं वो मुस्तनद आदमी है, अच्छा मुफ्ती है, अच्छा आलिम है, या उलमा के साथ उठने बैठने वाला समझदार दीनदार आदमी, और वो कहे कि भाई कुरान में ऐसा है, अच्छा तोबा तोबा तोबा, फिर मैं आपके साथ हूं। अल्लाह के नबी ने यह फरमाया है, मैं तुम्हें अल्लाह के नबी की बात बता रहा हूं सल्लल्लाहु अलैहि वसल्लम, भाई मान लिया, मान लिया। सहाबे किराम रिजवानुल्लाह ताला अलैहि मजमईन में से एक आदमी ने भी उस पर एतराज नहीं किया। हदीस शरीफ में क्या मिलता है हमें, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब उनसे ये कहा कि समेना व अताना गुफरान का रब्बना व इलैकल मसीर, कहो ये कहो तुम, समेना व अताना गुफरान का रब्बना ये कहो, तो सहाबे किराम रिजवानुल्लाह ताला अलैहिम अजमईन दिल दिल से भी और जुबान से भी इस विरद में मशगूल हो गए। हमने मान ली बात, कबूल कर ली, नामुमकिन है अमल करना, इसलिए कि वसाविज हमारे इख्तियार में नहीं है, लेकिन अगर आप फरमा रहे हैं कि उस पर भी आप हमारा हिसाब करेंगे तो हमने मान लिया, कोई हरज नहीं, हम कुछ नहीं कर सकते, बस अल्लाह ताला शानहू ये सबमिशन चाहते हैं हमसे। अल्लाह क्या चाहते हैं, सबमिशन। जब बंदा अल्लाह के सामने सबमिट हो जाता है तो बंदे की अल्लाह कुरान में तारीफ करता है। अल्लाह ने कुरान मजीद की आयत नाजिल की आगे वाली, आमन रसूल बिमा उन्जिल इलैहि मिन रब्बिही वल मुमिनून, जो कुछ रसूल की तरफ उसके परवरदिगार की तरफ से उतारा गया था उसको रसूल ने भी मान लिया और उसके साथ मोमिनीन ने भी मान लिया। वल मुमिनून से मुराद सहाबे इकराम रिजवानुल्लाह ताला अलैहिम अजमईन। आमन रसूल बिमा उन्जिल इलैहि मिन रब्बिही वल मुमिनून, और ये तो ईमानी मुजमल है, ये ईमानी मुजमल है। आमन तो बिल्लाह कमा हुआ बे अस्मा ही वसीफाती, अल्लाह ने अपने नबी पर जो कुछ उतारा, जनरल जो कुछ उतारा उसको इन लोगों ने मान लिया है, रसूल ने भी मान लिया है और मोमिनीन ने भी मान लिया है, रसूल के साथ मोमिनीन को शरीक किया। और फिर ईमानी मुफस्सल, कुल्लु नामन बिल्लाहि व मलाइकतिहि व कुतुबिहि व रुसुलिहि ला नुफर्रिकु बैना अहदिम मिन रुसुलिहि, नबी सल्लल्लाहु अलैहि वसल्लम और मोमिनीन में से हर हर शख्स ने, भाई अब कोई सहाबी बाकी रह गया इसमें, सहाबे किराम रिजवानुल्लाह ताला अलैहिम अजमईन की जमात में से कोई रह गया जो उस वक्त था, कुल्लुन जमाते सहाबा में से हर शख्स ने इस बात को कबूल कर लिया कि अल्लाह है, कुल्लु नामन बिल्लाहि व मलाइकतिहि व कुतुबिहि व रुसुलिहि, और रसूलों को मानने में दूसरी कौमों की तरह ऐसा नहीं कि हम ईसा को तो मानते हैं मोहम्मद को नहीं अलैहिस्सलातु वस्सलाम, या मूसा को तो मानते हैं ईसा को नहीं, ना ये सब को मानते हैं। ला नुफर्रिकु बैना अहदिम मिन रुसुलिहि व कालू, और ईमान लाते हुए इन्होंने क्या कहा, समेना व अताना गुफरानक रब्बना व इलैकल मसीर, ये मकूला कुरान का हिस्सा बना दिया कि इन्होंने कहा कि समेना व अताना गुफरानक रब्बना व इलैकल मसीर। अब अल्लाह जल्ल जलालुहु व अम्मन वालुहु आगे वजाहत कर रहे हैं कि तुमने तो कबूल कर लिया लेकिन ये काम तुमसे कराना पहले से मकसूद ही नहीं था। ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, अल्लाह ताला शानहु किसी को उसकी ताकत से ज्यादा तकलीफ नहीं देते, अल्लाह ताला किसी को उसकी ताकत से ज्यादा मुकल्लफ नहीं बनाते, अल्लाह ताला किसी को उसकी ताकत से बढ़कर कोई हुक्म नहीं फरमाते ना, जितनी ताकत होती है उतना ही हुक्म फरमाते हैं। ये वसवसों को रोकना और न आने देना ये तुम्हारी ताकत में ही नहीं है तो अल्लाह तुमको क्यों हुक्म करता, ये वसवसे इस हुक्म में है ही नहीं, ये वसवसा इस हुक्म में है ही नहीं। इस हुक्म में क्या है, इस हुक्म में वो चीज है जो तुम अपने इख्तियार से करोगे, जो तुम अपने इख्तियार से कसब करोगे, जो तुम अपने इख्तियार से कमाओगे, लहा मा कसबत व अलैहा मक्तसबत, आदमी को उसका अजर सवाब मिलेगा जिसे वो कमाएगा अपने खुद के वॉलंटरी इरादे से, और आदमी पर वबाल होगा उस बुरी नीयत का जिसे अपनी खुद की कमाई से दिल में पैदा करेगा। तो पहले सहाबे किराम रिजवानुल्लाह ताला अलैहि मजमईन की उनके सबमिशन पर तारीफ, उसके बाद अल्लाह ताला शानों ने हुक्म को वाजह किया, और उसके बाद बतौर इनाम के उनको बहुत ही प्यारी प्यारी दुआएं दी। रब्बना ला तुआखिदना इन नसीना औ अख्ताना, ए अल्लाह अगर हम कोई हुक्म आपका भूल जाएं या हमसे खता हो जाएं, गलती से हम कोई गलत काम कर बैठे, हमारे पकड़ मत करना। रब्बना ला तुआखिदना इन नसीना औ अख्ताना, भाई जोहर की नमाज छूट गई, पढ़ी नहीं थी और जहन से निकल ही गया और असर का वक्त हो गया, भूल गए आप, तो इतना निसियान हो जाए तो माफ कर देना। कुल्ली कर रहे थे और कुल्ली करते करते गलती से नीचे से पानी उतर गया, आपको पता चल रहा है कि पानी हलक के नीचे जा रहा है मगर आपके कंट्रोल में नहीं है। एक शक्ल तो है कि भूल ही गए, एक शख्स है उसने रोजा रखा है, भूल गया कि मेरा रोजा है और प्यास लगी थी तो गड़गड़ा गया एक ग्लास पानी और फिर याद आया उसे, इस पर पकड़ नहीं। इसी तरह जो है वो कुल्ली कर रहा था और हलक के नीचे से पानी उतरने लगा, उसे फिर उसमें तो भूल ही गया था, याद ही नहीं, इसमें याद है कि रोजा है मगर वो पानी अंदर चला गया तो रोजा टूट जाएगा मगर पकड़ नहीं होगी। ये अल्लाह ऐसी अगर हमसे कोई खता हो जाए, भूल हो जाए तो आप हमारा मुआखदा मत कीजिए। रब्बना वला तहमिल अलीना इसरन कमा हमलतहु अलल लदीन मिन कबलिना, ये अल्लाह हम पर आप बोझ मत ला दिए जैसा कि आपने हमसे पहले लोगों पर बोझ लादा था, हमारे लिए मुश्किलात पैदा न कीजिए, मुश्किल हुक्म हमें न दीजिए। रब्बना वला तुहम्मिलना माला ताकत लना भी, अल्लाह हमें ऐसे हुक्म न कीजिए जिसकी हमारे पास ताकत न हो। वाफ़ वन्ना, ये अल्लाह हमें माफ कर दीजिए। वग़फिर लना, हमें बख्श दीजिए। वरहमना, हमारे ऊपर रहम कीजिए। अंत मौलाना, आप हमारे आका है। फंसुरना अलल कौमिल काफिरीन, मुनकिर लोगों के मुकाबले में हमारी नुसरत कीजिए। ये जो है ये आखिरी जो तीन आयतें हैं सूरह बकरा की, उनका इख्तिसार के साथ खुलासा पेश किया। और मैं जो जहन बनाना चाह रहा हूं वो ये है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबे किराम रिजवानुल्लाह ताला अलैहि मजमईन का ये जहन बनाया था, ये मिजाज बनाया था कि अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की तरफ से कोई भी बात आ जाए, शरीयत की कोई भी बात हमारे सामने आ जाए तो हम वाई नहीं करेंगे, वाई नहीं। अल्लाह ने कहा है। और सहाबे किराम रिजवानुल्लाह ताला अली मजमईन की जिंदगियां इससे भरी पड़ी है मेरे भाइयों, भरी पड़ी। ये नहीं पूछते थे क्यों, वाई, एतराज नहीं करते थे कभी नहीं। मुश्किल से मुश्किल बात उनके सामने आ जाती थी वो मान लेते थे। कुरान मजीद में एक जगह है, वफा के हतम व अब्बा मताअल्लकुम वली अनआमिकुम। तो ये अब्बुन जो है ना, फाकेहा और अब्बुन एक लफ्ज है, अब्बुन, इसकी तफसीर में बहुत इख्तिलाफ है कि अब्बुन किसको कहते हैं। वफा के हतम व अब्बन, सहाबे किराम रिजवानुल्लाह ताला अली मजमईन में भी बहुत इख्तिलाफ है, ये कोई फल है, ये कोई पौधा है। अल्लाह ताला शानहु फल फ्रूट वगैरह का जिक्र कर रहे हैं और कहते हैं कि ये दिया तुम्हारे लिए, उसमें आखिर में आया कि वफा की हतन व अब्बन, अब्बुन भी तुम्हारे लिए मैंने पैदा किया। अब्बुन क्यों पैदा किया, मताल लकुम वली अनामिकुम, तुम्हारे लिए और तुम्हारे जानवरों के खाने पीने के लिए सब बनाया है। तो अब ये अब्बुन की तफसीर ऐसी कोई चीज नहीं है कि आपको मालूम न हो तो दीन में कमी आ जाएगी। अब्बुन कोई फ्रूट है, अब्बुन कोई चारा है, अब्बुन कोई घास है, अब्बुन कोई पत्ता है, अब्बुन कोई फूल है, बस हमारे लिए या जानवरों के लिए फायदा उठाने की चीज है। कोई जड़ी बूटी है दवा बनाने के लिए, फल फ्रूट है खाने के लिए या जानवर के लिए। तो इसकी तफसीर में इतना मालूम हो गया कि ये कोई खाने पीने की कोई चीज है जो जमीन से उगती है और जानवरों को या हमें काम आती है। तो अल्लाह एक एहसान जिता रहे कि देखो मैंने तुम्हारा बहुत ख्याल किया है, तो अगर ये चीज समझ में ना आए तो कोई हर्ज नहीं है, यानी किसी को ये ख्याल ना आएगी। ये अजीबोगरीब बात है। तो अलिफ लाम मीम की भी हमें तफसीर मालूम नहीं है ना, तो इसी तरह ये अब्बुन भी है। तो हजरत उमर रजी अल्लाह तआला अन्हु एक मरतबा बैठे हुए थे सहाबे इकराम रिजवानुल्लाह ताला अलैहिम अजमईन के साथ, और उन्होंने ये आयत पढ़ी, वफाकिहतन व अब्बा, वफाकिहतन व अब्बन। तो आयत करते हैं तो अब्बा हो जाते हैं, वरना कोई कहेगा कि अब्बा तो सब जानते हैं, इसकी तफसीर की क्या जरूरत है। वफाकिहतन व अब्बन। तो हजरत उमर रजी अल्लाह ने उसके बाद फरमाया कि फाकिहतन नारिफुहु, फाकिहतन नारिफुहु, यानी फाकिहा का लफ्ज जो है उसको तो हम पहचानते हैं। फमल अब्बो, ये अल अब क्या है, पूछा सवाल, ये अल अब क्या है, जरा हम मालूम तो करें। और फिर हजरत उमर रजी अल्लाह तआला उन्होंने बस ये पूछने के फौरन बाद कहा कि रहने दीजिए, नुहीना आनी तकल्लुफ, हम लोगों को अल्लाह ताला शानहू ने तकल्लुफ में पढ़ने से मना फरमाया है, खामोखा तकलीफ में पढ़ने का। इसे कि अब्बुन की तफसीर मालूम हो या न हो, ईमान में खलल नहीं आता, हुस्ने खातिमा भी खलल नहीं आता, कब्र में भी सवाल नहीं होगा इसके बारे में, क्यामत के दिन भी सवाल नहीं होगा। बस अल्लाह ने ये लफ्ज कुरान में रखा है, जो कुछ भी है हम मानते हैं। हमें रोक दिया कि ना आगे नहीं। अल्लाह ताला शान हो भाई हमें अमल की तौफीक अता फरमावे। मैं ये कह रहा हूं कि खुद अपना भी मिजाज ऐसा बनाओ, अपना मिजाज भी ऐसा बनाओ जी, अथॉरिटी अल्लाह की, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की। हां किसी जगह पर बयान के अंदर कोई आलिम साहिब इल्म है और वो किसी अमल की कोई हिकमत आपके सामने बयान कर दे जिससे आपका ईमान ताजा हो जाए, तो अल्हम्दुलिल्लाह इसे प्लस समझिए, प्लस पॉइंट, प्लस पॉइंट। लेकिन जब भी कोई पूछे कि रमजान मुबारक में रोजे क्यों रखे जाते हैं और आपको हिकमत मालूम हो, तो भी कहिए कि सबसे पहली वजह यह है कि अल्लाह और उसके रसूल ने हुक्म फरमाया है। आजकल ये जो एक आम फिजा बन रही है अकल परस्ती के जमाने में, गैर इस्लाम के दुश्मन मुलहिद वो क्या सिखा रहे हैं लोगों को, हमारे बच्चों को क्या सिखाया जाता है कि हर चीज को क्वेश्चन करना चाहिए और जब तक अकल में समझ में ना आए कबूल नहीं करना चाहिए। जब अल्लाह को अल्लाह मान लिया, अल्लाह को खालिक कायनात मान लिया, अल्लाह को अहकमुल हाकिमीन मान लिया, तो उसके बाद अल्लाह जो कुछ कहे उसकी हिकमत हमें मालूम हो न हो क्या फर्क पड़ जाता है। फैक्ट्री में काम कर रहे हैं, मैनेजर है हमारे सर के ऊपर सवार, वो हमें कहते हैं कि ऐसा कर लो, वो आकर के ऑफिस में कहते हैं कि मैंने तुमको जो प्रोजेक्ट दिया था उस प्रोजेक्ट को बंद कर दो, अभी ये दूसरे प्रोजेक्ट पर आप चले जाओ। कोई नहीं पूछता क्यों, मेरा मैनेजर है, डायरेक्टर है, मैनेजर है, है? कोई मुरीद हो जाता है किसी शेख का, समझ में नहीं आता कि हजरत ने फरमा दिया, बस खत्म हो गई बात, उस्ताद जी ने कह दिया खत्म हो गई बात, अब्बू जी ने कह दिया खत्म हो गई बात। तो अब्बू जी की और शेख जी की और उस्ताद जी की और मैनेजर साहिब की और डायरेक्टर साहिब की अहकमुल हाकिमीन के मुकाबले में हैसियत क्या है, एक गुबार के जर्रे के बराबर भी हैसियत नहीं है। अल्लाह ने फरमा दिया, बस अल्लाह ने फरमा दिया। हमारे घर में बच्चे हैं, अमतुल्ला है, रुमैसा है, रुमैसा बहुत छोटी है, अमतुल्ला जरा बड़ी और समझदार हो गई है। तो बच्चे हैं, तो बच्चों की तबीयत के खिलाफ जब कोई बात होती है तो थोड़ी जिद भी करते हैं। तो उनको जब हिकमत समझाते हैं कि देखो बेटा इसमें तुम्हारा ये फायदा है, फायदा है तुम्हारा ये, तो उनको समझ में आती है बात। लेकिन जब कभी घर में कोई ऐसी बात होती है और मेरे कानों में कुछ बात पड़ती है और तन्हाई में वो मेरे पास बैठे हुए होते हैं, तो मैं सबसे पहले उनकी जहन साजी यही करता हूं कि अब्बू की और अम्मी की बात इसलिए मानने की कि हम छोटे हैं और वो बड़े हैं। हिकमत बयान नहीं करता, मैं पूछता हूं वो छोटी को भी कि बड़ा कौन है, अम्मी या तुम, कि अम्मी बड़ी है, थोड़ी बड़ी है या बहुत बड़ी, क्योंकि बहुत बड़ी है तो समझ किसको ज्यादा आता है, अम्मी को ज्यादा समझ में आता है या हमें, क्योंकि अम्मी को समझ में ज्यादा आता है, अम्मी बड़ी या बाजी, मुझे वो बाजी कहते हैं घर में, क्योंकि बाजी, अब्बाजी को हम गुजराती में बाजी कहते हैं और पंजाब वाले लोग बहन को बाजी कहते हैं। तो अब्बाजी बड़े या अम्मी, कि अब्बाजी बड़े, अब्बाजी को ज्यादा समझ में आता है या अम्मी को, कि अब्बाजी को, फर्क मराती जहन में बिठाओ, तो उनको समझ में ज्यादा आता है। तो जब वो हमें कोई बात कहे तो मान लेना चाहिए कि नहीं, अल्लाह जल्ला जलालुहु वामनवालुहु के हुक्म के बारे में कोई भी मुसलमान कभी भी सवाल करे तो जवाब ये होना चाहिए कि अल्लाह ने कहा है, अल्लाह के रसूल ने कहा है सल्लल्लाहु अलैहि वसल्लम। और कान में जैसे ही बात पड़े तो मान लेना चाहिए कि अच्छा अल्लाह ने कहा है, अल्लाह के नबी ने कहा है सल्लल्लाहु अलैहि वसल्लम, मान लिया। अगर कोई शख्स हिकमत को जाने बगैर अल्लाह और उसके नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को अपने दिल की गहराई से तस्लीम नहीं कर सकता, उसका ईमान ही नहीं है। एक मुनाफिक का एक यहूदी के साथ इख्तिलाफ हो गया, वो यहूदी को पकड़ के ले गए आप सल्लल्लाहु अलैहि वसल्लम के पास कि हमारा इख्तिलाफ है इनके साथ, यानी यहूदी से ये कहा कि चलो हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास जाते हैं। अब यहूदी तो अहले किताब में से था, उसे पता था कि वो साहिब किताब है और मैं हक पर हूं, इसलिए मेरे हक में फैसला होने वाला, वो तैयार हो गया। मुनाफिक ये समझ रहा था, जो गंदा होता है वो दूसरों को भी गंदा ही समझता है कि वो फेवरेटिज्म करेंगे, मैं मुसलमान हूं जाहिर में तो मेरे हक में फैसला होगा। वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास गए, दोनों ने अपनी बात रखी, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने यहूदी के हक में फैसला कर दिया, इसलिए कि वो हक पर था, यहूदी के हक में फैसला कर दिया। उसने सोचा कि ये तो गड़बड़ हो गई, तो उसके दिल में यह ख्याल आया कि किसी तरह इसको मैं वर गलाकर हजरत उमर रजी अल्लाह अन्हु के पास फैसले के लिए जाने भी तैयार कर लूं, हजरत उमर रजी अल्लाह अन्हु के पास। और वो ये समझता था कि हजरत उमर रजी अल्लाह अन्हु दुश्मनों के मामले में बहुत सख्त है, कुफर के मामले में बहुत सख्त है, तो वो इसके हक में फैसला नहीं करेंगे। तो कहा कि हजरत उमर रजी अल्लाह अन्हु के पास चलते हैं, दूसरी राय भी ले लेते हैं। तो यहूद ने कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फैसला फरमा लिया है, हाईएस्ट अथॉरिटी ने फैसला कर लिया, लेकिन बहुत अच्छी बात है, अगर आप चाहते हैं तो वहां भी चले जाते हैं। उसे पता था कि मैं हक पर हूं, इसे गड़बड़ नहीं होगी। वहां जब पहुंचे तो उसने, यहूद ने पहले बात शुरू कर दी कि मेरा और इसका यह इख्तिलाफ है, इसने मुझे कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास फैसले के लिए जाते हैं, हम चले गए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास फैसले के लिए, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मेरे हक में फैसला किया, जब हम आपके दरबार से उठे सल्लल्लाहु अलैहि वसल्लम तो इसने मुझे कहा कि हजरत उमर के पास चलते हैं। तो अच्छी तरह से वेरीफाई किया, वो मुनाफिक से पूछा, वो तो मुसलमान की लबादी में था कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास तुम गए थे, इन्होंने जो कुछ कहा ठीक कहा, कि जी हाँ, तो कि आप फिर थोड़ी देर इंतजार करो, मैं अभी फैसला करता हूं। अंदर तशरीफ ले गए हजरत उमर रजी अल्लाह अनु, और अंदर से बाहर तलवार लेकर आए और उसका सर कलम कर दिया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के फैसले के बाद जो दूसरे आदमी के पास फैसला लेने के लिए जाए उसका अंजाम यही होता है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को इसकी खबर मिली, इसकी खबर मिली, तौफीक फरमाई और कुरान मजीद की आयत उतरी, अलम तर इलल लजीना यज़ुमून अन्नहुम आमनु बिमा उन्ज़िल इलैक वमा उन्ज़िल मिन क़ब्लिक युरीदून अन यतहाकमू इलत तागूत वक़द उमिरू अन यकफुरू बिह। और चलते चलते अल्लाह ने कहा कि फला व रब्बिक, आपके परवरदिगार की कसम, ला युमिनून हत्ता युहक्किमूक फीमा शजर बैनहुम, मोमिन हो ही नहीं सकते, मुसलमानों का लबादा ओढ़ करके खुद को मुसलमान कहलाते रहे लेकिन वो मोमिन हो ही नहीं सकते जब तक के वो अपने मामलात में आपसे फैसला कराएं, और आपसे फैसला कराने के बाद उस फैसले के सामने अपना सर झुकाकर दिलो जान से उसे तस्लीम कर लें, उस वक्त तक मोमिन नहीं कहलाई जा सकते। وَمَا كَانَ لِمُؤْمِنٍ وَلَا مُؤْمِنَةٍ إِذَا قَضَى اللَّهُ وَرَسُولُهُ أَمْرًا أَن يَكُونَ لَهُمُ الْخِيَرَةُ। किसी मोमिन की ये शान नहीं है, किसी मोमिन औरत की ये शान नहीं है कि जब अल्लाह और उसके रसूल किसी चीज के बारे में फैसला कर ले उसके बाद उनके पास कोई चॉइस रहे, कोई चॉइस नहीं, अल्लाह का फैसला हो गया, अल्लाह के रसूल का फैसला हो गया सल्लल्लाहु अलैहि वसल्लम। इसलिए मेरे भाई अपनी तबीयत के खिलाफ कितना ही हो फैसला फतवा मान लो, मुस्तनद मुफ्ती है मान लो, मुस्तनद मुफ्ती है मान लो, और अकीदे के बारे में, तालीमात के बारे में, सुन्नतों के बारे में कुछ भी आए कि कुरान में ये है, अल्लाह के नबी ने ये फरमाया है सल्लल्लाहु अलैहि वालैहि वसल्लम, बस मान लो। और कुरान में जो चीजें होती है उसमें से किसी चीज का कोई इनकार करेगा तो काफिर हो जाएगा, और जो मुतवातिर हदीसें हैं, हदीस की बहुत सारी किस्में, मुतवातिर हदीसों से जो चीज साबित होती है चाहे वो छोटी से छोटी कोई सुन्नत हो उसका भी अगर कोई इनकार करेगा तो काफिर हो जाएगा। मिसाल के तौर पर मिसवाक करना सुन्नत है तो ये कोई अकीदे की बात तो नहीं है ना, मिसवाक सुन्नत है, मिसवाक सुन्नत है, ये हमें पता किससे चला, अहादीस से चला, और जो हदीस जिन हदीसों से चला उसका मर्तबा क्या है, तवातुर का मर्तबा है, कुरान के बराबर हो जाता है। अब अगर कोई शख्स ये कह दे कि मैं मिसवाक की सुन्नियत को नहीं मानता वो काफिर हो जाएगा। इसलिए खुद भी अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की बातों के सामने सर झुका दिया करो, और अपने बच्चों को भी यही ट्रेनिंग दो, और प्यार मोहब्बत से उनको समझाओ, और ऐसा दिल बनाने के लिए जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की हर बात को कबूल करता चला जाए। अहले दिल की सोहबतों में खूब बैठो, जितना ज्यादा बैठ सके बैठो, अहलुल्लाह अल्लाह वालों की सोहबत में खूब बैठो, खूब बैठो अल्लाह वालों की सोहबत, नेक लोगों की सोहबत में, अल्लाह वालों की सोहबत में, वलियों की सोहबत में, बुजुर्गों की सोहबत में जितना ज्यादा बैठ सके बैठो, और जैसे जैसे हमारे बच्चे बड़े होते हैं उनको भी उनकी सोहबत में ले जाओ, और हमारे घरों के अंदर बुजुर्गों के हालात पढ़कर सुनाओ, बुजुर्गों के वाकयात पढ़कर सुनाओ, बुजुर्गों की किताबें पढ़कर सुनाओ, अहलुल्लाह की, अल्लाह वालों की। इससे क्या फायदा होगा, इस सोहबत से, किताबों को पढ़ने से, ये अंदर का दिल जो है वो गंदगियों से दूर रहेगा, और जब गंदगी दिल से दूर रहेगी तो ये दिल जो है वो क्लियर देख सकेगा कि सही क्या है गलत क्या है, फिर उसे शुबह शक नहीं होता, अल्लाह की तरफ से कोई भी बात आती है तो वो कबूल कर लेता है। जैसे अबू जहल मेराज की रात की सुबह को हजरत सिद्दीक अकबर रजी अल्लाह उन्हों के पास पहुंचा और उसने कहा कि अबू बकर, अगर कोई शख्स कहे कि एक रात में مکہ مکرمہ سے بیت المقدس اور بیت المقدس سے پھر مکہ مکرمہ آ گیا تو یہ ہو سکتا ہے؟ ممکن ہے؟ پورا قصہ بھی نہیں سنایا کہ مسجد مکہ مکرمہ سے بیت المقدس، بیت المقدس سے ساتواں آسمانوں کی سیر کر کے پھر، نہیں، صرف بیت المقدس اور بیت المقدس سے واپس. ممکن ہے؟ ابو بکر رضی اللہ عنہ نے فرمایا کہ نا ممکن نہیں ہے، مگر کہتا کون ہے، کہہ کون رہا ہے؟ تو کہا تیرا دوست محمد صلی اللہ علیہ وسلم. اندر جو ہے خوشیوں سے پھولے نہیں سما رہا ہوگا ابو جہل، کہ چونکہ ابو بکر انکار کر چکے ہیں کہ یہ تو ممکن نہیں ہے، اور اب میں بتاؤں گا کہ محمد یہ کہتا ہے تو محمد کا دامن چھوڑ دے گا صلی اللہ علیہ وسلم. کہا کون کہتا ہے؟ کہ ایک رات میں وہاں سے جا کر کے آگے کہا تیرا دوست محمد. تو اگر محمد کہتا ہے تو پھر ہو سکتا ہے صلی اللہ علیہ وسلم، محمد کہتا ہے تو ہو سکتا ہے. اور پھر آگے حضرت ابو بکر صدیق رضی اللہ عنہ نے فرمایا کہ یہاں سے بیت المقدس اور بیت المقدس سے یہاں، اس کو ماننے میں کیا مشکل لگتا ہے؟ میں تو اس سے بھی بڑی بات کو مانتا ہوں کہ ساتویں آسمان سے ایک فرشتہ وحی لے کر ان کے قلب مبارک پر اترتا ہے، یہ اس سے بھی بڑی بات ہے، یہ میں تو پہلے سے مان چکا ہوں. اللہ تعالی شانہ ہمیں عمل کی توفیق عطا فرماوے. اللہ تعالی شانہ ہم سب کے ایمانوں کی، ہماری اولاد کی ایمانوں کی، ہماری نسلوں کے ایمانوں کی حفاظت فرماوے. اور اللہ تعالی ہمارے قلوب کو صافی بنائے، بہت صاف ستھرے بنائے، مجلہ مصفہ بنائے. اور اللہ تعالی ہمارے قلوب سے گندگیوں کو دور فرمائے، چھوٹی موٹی ہر گندگی کو دور فرمائے، شرک سے لے کر رذائل تک کی ساری گندگیاں دور فرمائے. اور اللہ تعالی شانہ ہمیں ان تمام چیزوں سے، لا یعنی سے، سگائر سے، کبائر سے، بری صحبت سے، برے ماحول سے بچائے جن کی وجہ سے یہ قلب پر غبار آ سکتا ہے. اور اللہ تعالی ہمارے دل کو صاف شفاف رکھے تاکہ پوری بصیرت کے ساتھ ہم دین کے ہر ہر حکم کو قبول کرتے چلے جائیں، اس پر عمل کرتے چلے جائیں، اور ہمارا حشر بھی بصیرت والوں کے ساتھ، صحابہ کرام رضوان اللہ تعالی علی مجمعین کے ساتھ قیامت کے دن ہو. وآخر دعوانا ان الحمدللہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ. بھائی اس پر محنت کریں گے کہ نہیں؟ اس وقت فکر کرو، آپ کے گھر میں اگر ایسے کوئی آثار آپ کو آپ کی اولاد میں نظر نہ آ رہے ہوں، اور آپ ایسا سمجھتے ہو کہ بالکل نارمل ہے میرا بچہ، تو میں مسجد میں جا کر کے بزرگوں کے پاس بیٹھا کروں تو یہ انف ہے میرے لیے، یہ بھی بڑا ہوگا تو کر لے گا، میں بھی تو اس کی عمر میں تھا تو کہاں جاتا تھا، پھر بھی میں بچ گیا. تو آپ کے زمانے میں وہ ساری باتیں نہیں تھی جو ہمارے زمانے میں ہے، اس لیے آپ بچ گئے ہیں. تو اپنی اولاد کو بچانے کے لیے بزرگوں کے پاس لے جاؤ، نیک لوگوں کے پاس لے جاؤ، ان سے دعائیں لو. بیٹھنا صرف سمجھ میں نہ آئے، بیٹھنا، اس کا بھی بہت فائدہ ہوتا ہے. اس لیے کہ جو مرتد ہوتے ہیں، مرتد تو سب سے پہلے خود ہی مرتد ہوتے ہیں. کیا مطلب؟ کہ وہ خود کو مسلمان سمجھتے ہیں، اور ایسا سمجھتے ہیں کہ میں فلاں بات کو، میں فرشتوں کو نہیں مانتا بٹ ایم سٹل اے مسلم. ایسا دل میں سوچتا ہے کہ آئی ڈونٹ بلیو ان اینجلز، آئی کانٹ سی اینجلز، تو آئی ڈونٹ بلیو ان اینجلز، مگر میں پھر بھی مسلمان ہوں، خود کو مسلمان سمجھتے ہیں. پھر دھیرے دھیرے ترقی ہوتی ہے، اور ایک وقت آتا ہے کہ اچانک جو ہے وہ اعلان کرتے ہیں گھر میں کہ میں اب مرتد ہو گیا ہوں، تو پتہ نہیں چلتا یہ اندر اندر کیا گزر رہا ہوتا ہے. اس لیے اس کی فکر کرو، اللہ تعالی شانہ عمل کی توفیق دے. اور یہ سوشل میڈیا جو ہے، سوشل میڈیا خود بھی استعمال کم سے کم کرو، اور جتنا زیادہ ہو سکے دوسروں کو ڈسکریج کرو، جتنا زیادہ ہو سکے وہ ڈسکریج کرو. اس لیے اس سوشل میڈیا کے اوپر جو ہے صرف گناہ نہیں ہے کہ بھائی اس میں عریانیت ہے، آبسینٹی ہے، صرف یہ نہیں ہے، فلم ہے، میوزک ہے، یہ نہیں، اس پر اسلام پر طرح طرح کے حملے کیے جاتے ہیں، طرح طرح کے اعتراضات، آبجیکشن کیے جاتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم کے بارے میں بہت غلیظ غلیظ چیزیں، اور چونکہ علم پورا ہوتا نہیں اس لیے لوگ جو ہے چکر میں پڑ جاتے ہیں. تو اس وجہ سے جتنا زیادہ ہو سکے پیار محبت سے سمجھاؤ، کنٹرول کرو. پہلے تو خود کنٹرول کرو تو پھر بچوں کی سمجھ میں آئے گا نا. ہم خود کنٹرول نہیں کریں گے تو کیسے سمجھ میں آئے گا؟ اللہ تعالی شانہ ہمیں عمل کی توفیق عطا فرمائے. ہمارے ایک مرید ہیں، عزیز ہیں میرے، بہت محنت کرتے ہیں ماشاءاللہ سلوک میں، عام عالم حافظ نہیں ہے، تو آج ان کا میرے اوپر اپنے حالات، ہر دو مہینے حالات لکھتے ہیں تو میرے اوپر حالات آئے، تو انہوں نے کہا کہ میں نے سوشل میڈیا بالکل چھوڑ دیا ہے. تو اس کا فائدہ کیا؟ پہلے ہی سے وہ بہت ڈسپلنڈ ہے، پہلے سے بہت ڈسپلنڈ. تمام معمولات اعمال پورا کرنا تلاوت وغیرہ سالہ سال سے تو انہوں نے مجھے کہا کہ سوشل میڈیا میں نے بند کیا تو میرے عبادت کے لیے اور دو گھنٹے بڑھ گئے ڈیلی تو دیکھو کتنا نقصان ہو رہا تھا دو گھنٹے نکل آئے ان کے دو گھنٹے مزید نکل آئے یعنی پتا ہی نہیں تھا انہیں ہم سب اس میں احساس ہی نہیں ہوتا کہ کتنا ہمارا وقت جاتا ہے اس لیے میں یہ جو بات کہتا ہوں بہت شروع سے اب تو بہت سارے لوگ بولنے لگے ہیں لیکن بالکل شروع سے میں کہہ رہا ہوں کہ سوشل میڈیا سے دور رہو موبائل سے دور رہو سوشل میڈیا سے دور رہو موبائل سے دور رہو میں انڈیا گیا تو وہاں بھی میں نے بیانوں میں کہا تو وہاں لوگوں کو تعجب ہو رہا تھا کہ انگلینڈ سے آیا ہوا آدمی یہ بات کر رہا ہے انگلینڈ سے آیا ہوا آدمی یہ بات کر رہا ہے کہ موبائل سے دور رہو موبائل سے دور رہو موبائل سے دور رہو خاص طور پہ اسمارٹ فون سے دور رہو سیدھا سادہ فون اسمارٹ فون سے دور رہو اور جو کمپنیوں میں کام کرتے ہیں ان کو چاہیے ڈاکٹرز ہیں ان کو بھی چاہیے پروفیشنلز ہیں ان کو بھی چاہیے کچھ کام کا جیسے ہوتے ہیں کہ اس میں ای میلز آتے ہیں وغیرہ تو ان کو وہ ضرورت ہوتی ہے تو دوسرے جو ایپس ہے اس کو نکال دو نکال دو اور وہ میگا بائٹس یا کیا کہتے ہیں وہ کم سے کم رکھو تاکہ ضرورت کے مطابق ہی آپ استعمال کریں تو دنیا میں اگر آپ کو سمجھ میں نہیں آئے گا تو آخرت میں تو سمجھ میں آئے گا کہ میں جو بات کہہ رہا تھا وہ بالکل بہت کام کی تھی اور یہاں بھی جو لوگ عمل کر کے دیکھتے ہیں ان کو محسوس ہوتا ہے اللہ تعالیٰ شانہ وہ سب کو بہت برکتوں سے نوازے قبولیت سے نوازے ماشاءاللہ اللہ ہم سب کو توفیق دے دعا کر لیں اصل میں حضرت عمر رضی اللہ تعالیٰ عنہ کی دوسری قسط باقی ہے نا جی تو آج اس لیے بیان نہیں کی کہ میں آدھے گھنٹے میں بات سے فارغ ہونا چاہتا تھا تو میں نے کہا یہ ایک ٹاپک میں ایک چھوٹی سی بات بتلا کے لیکن اچھی خاصی پھیل گئی اور بات لمبی ہو گئی تو اب دیکھو حضرت عمر رضی اللہ عنہ پر ہو سکتا ہے کہ آئندہ ہفتے میں کچھ بات کروں الحمد للہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی رسولہ سیدنا و مولانا محمد وعلى آلہ واصحابہ اجمعین ربنا اغفر لنا وتب علینا انک انت التواب الرحیم ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار اللہم بارک لنا فیما آتیتنا وقنا واصرف عنا شر ما قضیت لنا اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان واحشرنا يوم القيامة مع المتقين مع الإيمان اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين ولا تنزع منا صالح ما آتيتنا اللهم إنا نعوذ بك من شرور أنفسنا اللهم إنا نعوذ بك من شرور الشيطان وشركه اللهم ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم اشف مرضانا وارحم موتانا اللهم إنا نسألك حسن الختام والعفو عما سلف وكان وصلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين آمين.